आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Thank you.
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन तथा नमस्कार अनि जय मसीह। श्रोता, म आशा गर्दछु कि तपाई सबै आनन्दको सले हुनुहुन्छ अनि तपाईँहरूका पढाई, तपाईँहरूको काम, तपाईँहरूको व्यापार सबै ठिकठाक तरिकाले चलिरहेको छ। मैले तपाईँहरूबाट सुन्दर पत्रहरू निरन्तर प्राप्त गरिरहेको छु। मलाई यो अवगत भएको छ कि सबै कुरा ठिकठाक चलिरहेको रहेछ र प्रभुसँग मेरो यही प्रार्थना छ, यही नै मेरो कामना छ कि उहाँको आशिष, उहाँको शान्ति सधैँ नै तपाईँहरूको जीवनमा बनिरहेको होस्। र म तपाईँहरूलाई यो पनि भन्न चाहन्छु कि निरन्तर आफ्ना सुझावहरू, आफ्ना प्रार्थनाका विषयहरू हामीलाई लेखी पठाउन सक्नुहुन्छ। हामी ती प्रार्थनाका विषयलाई अनि तपाईँहरूका सुझावहरूलाई हामी हृदयदेखि नै लिनेछौ। अनि म तपाईँहरूलाई यो पनि भन्न चाहन्छु कि तपाईँहरू साथसाथै आफ्ना परिवार, आफ्ना छिमेकी मित्रहरूलाई पनि यो कार्यक्रम सुन्न उत्साह गर्नुहोला र उहाँहरूको पनि कुनै प्रश्नहरू छ, कुनै सुझावहरू छ, प्रार्थनाको विषय छ भने हामीलाई लेखी पठाउन सक्नुहुन्छ। त श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी नयाँ नियमको पुस्तक योहन्ना 8 अध्याय पद 12 30 पदसम्मबाट अध्ययन गर्न गइरहेका छौ। अघिल्लो दिनमा हामीले योहन्ना 8 अध्याय 1-11 पदसम्म देखिसकेका छौ, जहाँ हामीले देख्यौ व्यभिचारमा पक्रिएकी स्त्रीलाई प्रभु येशूले क्षमा दिनुभयो। हाम्रा प्रभुमा पाइने सबभन्दा महान विशेषता यही नै हो। मित्र, मानिसका त्यस्तो कुनै पाप छैन जुनको ख्रिस्ट प्रभुमा क्षमा छैन, तर त्यहाँ एउटा शर्त छ, उहाँका पश्चातापी हृदय लिएर आउनु पर्दछ। उहाँ पापीहरूलाई दोष दिन, निन्दा गर्न आउनु भएन, तर उद्धार दिन अनि क्षमा दिन। आज हामी अगाडिका पदहरूमा देख्छौ प्रभु येशू दावी गर्नुहुन्छ कि उहाँ नै संसारको ज्योति हुनुहुन्छ। हामी यो कुराको थाहा पाउँछौ कि येशू प्राय यो विधिको पक्ष हुनुहुन्छ। कुनै घटनापछि वा आश्चर्य कर्मपछि उहाँ त्यस विषयमा प्रवचन दिनुहुन्छ। योहन्ना 8 अध्याय 12 पदमा यस प्रकार लेखिएको छ, प्रभु येशूले फेरि तिनीहरूलाई भन्नुभयो, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। यो कुराको ध्यान दिउ, उहाँ भन्नुहुन्छ म हुँ, म हुँ। पुरानो नियममा प्रस्थान 3 अध्याय 14 पद अनुसार यहोवा हुनुहुन्छ, म हुँ जो म सो हुँ। म यो खुलाम भावले भन्दछु, स्पष्ट भावले भन्दछु, हामीलाई परमेश्वरको बारेमा अति नै कम भनिएको छ। हामी जान्दछौ कि उहाँ स्वयं अस्तित्व हुनुहुन्छ, स्व अस्तित्व अर्थात उहाँ स्वयम्भू हुनुहुन्छ, उहाँसँग सम्पूर्ण बुद्धि, ज्ञान र सम्पूर्ण विद्यामान शक्ति छ। प्रभु येशु यो संसारमा मानिसहरूलाई उद्धार गर्नलाई मात्र आउनु भएन, तर उही समयमा मानिस कहाँ परमेश्वरलाई प्रकट गर्न पनि आउनुभयो। हामीले सुस्पष्ट रूपले उहाँलाई बुझ्न सकौं भन्नको खातिर आफैलाई प्रतीक गर्ने, संकेत गर्ने साधारण आम कुराहरूको प्रयोग गर्नुहुन्छ, जस्तै रोटी, पानी, ज्योति इत्यादि। उहाँले असाधारणको बताउन साधारणको प्रयोग गर्नुहुन्छ, अर्थात उहाँले असाधारण कुराको बताउनलाई साधारण कुराको प्रयोग गर्नुहुन्छ, आत्मिक सम्बन्धको कुरा बताउन शारीरिक कुराको बताउनुहुन्छ, स्वर्गीय कुराको बताउन संसारिक कुराको बताउनुहुन्छ, असीमित कुराको बताउन सीमित कुराको बोल्नुहुन्छ, अनन्त अपरिमितको बारेमा बोल्न सीमित कुराको बताउनुहुन्छ। जब प्रभु येशूले भन्नुहुन्छ, म रोटी हुँ, म पानी हुँ, म जीवित हुँ, उहाँले हामीलाई परमेश्वरको प्रकाश दिनुहुन्छ, तब हामी यो बुझ्छौं कि परमेश्वर खालि स्वयं अस्तित्व, स्वयम्भू मात्र नहुनु भएर तर उहाँले हाम्रो आवश्यकताहरूको पनि पूरा गर्नुहुन्छ, भेट्नुहुन्छ। येशु प्रभुले भन्नुभयो, जीवनको रोटी म नै हुँ, युहन्ना 6:35, म संसारको ज्योति हुँ, युहन्ना 8:12, म ढोका हुँ, युहन्ना 10:9, म जीवन र पुनरुत्थान हुँ, युहन्ना 11:25, सत्य जीवन र मार्ग म नै हुँ, युहन्ना 14:6, अनि उहाँ युहन्ना 15:5 भन्नुहुन्छ, म दाख हुँ, तिमीहरू हाँगा हो। यहाँ युहन्ना 8:12 उहाँ भनिरहनु भएको छ, म संसारको ज्योति हुँ। उहाँले भर्खरै केही समय पहिले युहन्ना 8:1-11 सदुकी, फरिसी र शास्त्रीहरूको पापहरूको प्रकट गरिदिनु भएको छ, जसले व्यभिचारमा पक्रिएकी स्त्रीलाई उहाँका ल्याएथे तिनलाई के गर्ने भनी सोध्न, किनकि मोसेक व्यवस्था अनुसार ती व्यभिचारमा पक्रिएकी स्त्री पत्थरले, ढुङ्गाले प्रहार गरी मारिन योग्य थियो। तर जबकि तिनीहरू पनि त्यस स्त्री जतिकै दोषी भएकोले तिनीहरू त्यहाँबाट चुपचाप आफ्नो बाटोतिर लाग्न कर लागेको थियो। मित्र, जब अन्धारोमा ज्योति चम्कन्छ, सबै मुसाहरू, उडुसहरू अन्धकारतिर भागिजान्छन्। ज्योतिले पापको प्रकट गर्दछ। त्यही नै कारण फरिसीहरू र शास्त्रीहरू, धार्मिक अगुवाहरू त्यहाँबाट भाग्न परेको थियो। त्यस स्त्रीलाई पत्थरले प्रहार गर्न योग्यका थिएनन्। तर एउटा कुरा, उहाँले मानिसका पापहरू देखाउने मात्र होइन, तर उहाँले ती मानिसका पापहरूको उपचार पनि गर्नुहुन्छ, तिनीहरूको पापहरूको क्षमा गर्नुहुन्छ र अनन्त जीवन दिनुहुन्छ। उहाँले संसारको अन्धकारबाट छुटकारा दिनुहुन्छ। अन्धकार चाहिँ पाप, आत्मिक अज्ञान, आत्मिक मृत्युहरू हुन् र हामीलाई उहाँले डोर्याउनुहुन्छ जबसम्म हामी अन्तिम लक्ष्य पूरा गर्दैनौ। हाम्रो अन्तिम लक्ष्य पूरा हुँदैन, तर शर्त छ, हामी उहाँका आउनै पर्छ, हामीले उहाँलाई ग्रहण गर्नै पर्छ, उहाँलाई पछ्याउनै पर्छ। 8:12 भनिएको छ, येशु प्रभुले फेरि तिनीहरूलाई भन्नुभयो, म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको रोटी पाउनेछ। अनि 13:14 भनिएको छ, तब फरिसीहरूले उहाँलाई भने, तिमी आफ्नै विषयमा गवाही दिइरहेका छौ, तिम्रो गवाही सत्य ठहर्दैन। येशूले जवाफ दिनुभयो, म आफ्नै विषयमा गवाही दिन्छु, तापनि मेरो गवाही सत्य छ। म जान्दछु म कहाँबाट आएको हुँ र म कहाँ गइरहेछु, तर तिमीहरू जान्दैनौ म कहाँबाट आउँछु वा कहाँ गइरहेको छु। अहिले यो ख्रिष्ट र धार्मिक अगुवाहरू बीचको कटु विरोध अनि ठूलो वाद विवाद हो। तिनीहरूले वास्तवमा उहाँलाई घमण्ड दोष लगाइरहेका छन्, घमण्डको दोष लगाइरहेका छन्, जब उहाँले म नै ज्योति हुँ भनी दावी गर्नुभयो। किन उहाँको गवाही सही हो? त्यसको निम्ति प्रभु येशूले तीनवटा गवाही दिनुहुन्छ। पहिलो, उहाँ भन्नुहुन्छ, म जान्दछु म कहाँबाट आए। हजुर, त्यसकारण उहाँ जान्नुहुन्छ कि उहाँ को हुनुहुन्छ। मित्र, आज धेरै शिक्षित भनाउँदा व्यक्तिहरू भन्न सक्दैनन् कि तिनीहरू कहाँबाट आए। वैज्ञानिकहरू करोड़ौं वर्ष पहिले के भएको थियो त्यसको बताउन कोशिस गर्छन्, तर तिनीहरूमध्ये कोही पनि यहाँ अरू त के 100 वर्ष पहिले पनि थिएनन् होला। तिनीहरू जान्दैनन् कि तिनीहरू कहाँबाट आए। तिनीहरू खालि अनुमान अन्दाज लगाउन सक्छन्, तर प्रभु येशूले जान्नुभयो कि उहाँ कहाँबाट आउनु भएको थियो। 15 र 16 पदमा भनिएको छ, तिमीहरू मानव दृष्टिले न्याय गर्दछौ, म कसैको न्याय गर्दिन। मैले न्याय गरे भने पनि मेरो न्याय सत्य ठहरिन्छ, किनभने न्याय गर्ने म एक्लै छैन, तर म छु र मलाई पठाउनुहुने पिता हुनुहुन्छ। येशू प्रभुको दोस्रो गवाही कथन हो, उहाँ शरीर अनुसार गर्नुहुन्न। हामीले गर्ने कुनै पनि इन्साफ न्याय चाहिँ शरीर अनुसार हुन्छ। हाम्रो इन्साफ सीमित छ, किनभने हामीसँग कति पनि सम्पूर्ण तथ्यहरू छैनन्। चार्ल्स डार्विनको क्रम विकासविद सिद्धान्त यसको एक उदाहरण हो। यदि कोही व्यक्तिले शरीर अनुसार इन्साफ न्याय गर्छ भने उसले स्वाभाविक रूपले निश्चय नै अन्दाजा अनुमानको पछ्याउँछ। प्रभु येशूले भन्नुहुन्छ कि उहाँ शरीर अनुसार इन्साफ गर्नुहुन्न, बरु उहाँले स्वर्गीयबाट आउने इन्साफको न्यायको दिनुहुन्छ। उहाँले परमेश्वरको दृष्टिकोणको विचार दृष्टिको दिनुहुन्छ, परमेश्वरको धारणाको दिनुहुन्छ। यो प्रकाश हो र यो मानिसको विचार दृष्टिभन्दा फरक छ। त्यही नै कारण यी धार्मिक अगुवाहरूका विरोध चढ़िरहेको थियो, बढ़िरहेको थियो। 17 र 18 पदमा भनिएको छ, तिमीहरूको व्यवस्थामा पनि दुई मानिसको गवाही सत्य ठहरिन्छ भनी लेखिएको छ। आफ्नो विषयमा म आफै गवाही दिन्छु र मलाई पठाउनुहुने पिताले मेरो विषयमा गवाही दिनुहुन्छ। यहाँ तेस्रो कारण छ कि उहाँको गवाही सत्य हो। परमेश्वर पिताले उहाँको साक्षी गवाही दिनुभयो। तिनीहरूले स्वर्गीयबाट पिताको आवाज सुनेका थिए। 19 पदमा भनिएको छ, तिनीहरूले उहाँलाई भने, तिम्रा पिता कहाँ छन्? येशूले जवाब दिनुभयो, तिमीहरू न त मलाई चिन्छौ न मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्ने थियो। यस प्रभुको कथनको प्रसंगमा यहाँ तिनीहरू उहाँको जन्मको फेरि प्रतिविम्बित गरिरहेका छन् वा तिनीहरूले उहाँको जन्मको याद दिलाइरहेका छन्। यो चाहिँ उहाँको एक किसिमले मान प्रतिष्ठा घटाउने कुरा थियो। यो कुराको याद गरौं कि येशू प्रभुले फरिसीहरूलाई पिताले मेरो विषयमा गवाही दिनुहुन्छ भनेर भन्नुभएको थियो। 18 पदमा, तब फरिसीहरूले गिल्ला गरेर सोधे, तिम्रा पिता कहाँ छन्? तिनीहरूको प्रश्नको अर्थ यो थियो कि तिम्रा मानवीय पिता कहाँ छन्। तर येशूको जवाब उहाँका स्वर्गीय पिताको बारेमा थियो, जसलाई ती फरिसीहरूले चिने। मित्र, येशूको पुत्रको उपाधि चाहिँ त्रिएकमा उहाँको स्थिति हो। येशूले तिनीहरूलाई भन्नुभयो, मलाई चिनेका भए मेरा पितालाई पनि चिन्ने थियो। जसले ख्रिस्टलाई चिन्दैन त्यसले परमेश्वरको बारेमा पूरा सत्य कुरा थाहा पाउन सक्दैन। ख्रिस्ट परमेश्वरको प्रतिरूप र प्रकाश हुनुहुन्छ। अर्को शब्दमा, यदि तपाईँ परमेश्वरलाई थाहा पाउनुहुनेछ भने तपाईँ येशू ख्रिस्टद्वारै आउनु पर्ने हुन्छ, त्यो अर्को बाटो छैन। 20 देखि 22 पदमा भनिएको छ, यी कुरा उहाँले मन्दिरमा शिक्षा दिनुहुँदा भेटी चढ़ाउने ढुकुटीको छेउमा भन्नुभएको हो, अनि कसैले उहाँलाई पक्रेन किनभने उहाँको समय अझ आएको थिएन। उहाँले फेरि तिनीहरूलाई भन्नुभयो, म गइहाल्छु र तिमीहरूले मलाई खोज्नेछौ र तिमीहरू आफ्ना पापमा मर्नेछौ, जहाँ म जान्छु तिमीहरू आउन सक्दैनौ। यहुदीहरूले भने, यिनले त आत्महत्या पो गर्ने हुन् कि क्या हो, किनभने यिनले जहाँ म जान्छु तिमीहरू आउन सक्दैनौ भनी भन्दछन्। ढुकुटी चाहिँ मन्दिरमा भएको स्त्रीहरूको चोक हो, जहाँ स्त्रीहरू जान्थे। यहाँ नै तिनीहरूले व्यभिचारमा पक्रिएकी स्त्रीलाई ल्याएका थिए। तपाईँ यो कुराको थाहा पाउन सक्नुहुन्छ कि यी यहुदीहरू कति धेरै अन्धकारमा थिए। पहिले तिनीहरूले सोधे, तिम्रा पिता कहाँ छन्? अहिले तिनीहरू सोध्दछन्, के उनी आफैले आफैलाई मार्नेछन्? तिनीहरूले यो तथ्यको बारेमा कति पनि जान्दैनन् कि उहाँले आफ्ना जनहरूलाई सूचना दिइरहनु भएको छ। उहाँ यरूसलेममा अन्य जातिहरूको हातहरूमा मर्न गइरहनु भएको छ र यिनै धार्मिक अगुवाहरूद्वारा उहाँलाई मार्न सुम्पिदिनेछन् र उहाँ संसारको पापहरूको उद्धार गर्न मर्नुहुनेछ। अमित्र, प्रभुले आफ्ना जनहरूलाई यो तथ्यको बारेमा सूचना दिइरहनु भएको कुराको तिनीहरूले बुझेनन्। भन्छन् कि उनी आफैले आफैलाई मार्नेछन्। अह, निश्चय होइन, बरु उहाँ धेरैको छुटकाराको निम्ति आफ्नो जीवन दिनुहुनेछ, त्यसमा तपाईँ र म पनि पर्छौं। त्यस पदमा भनिएको छ, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू तलका हौ, म माथिको हौ, तिमीहरू यो संसारका हौ, म यस संसारको होइन। मित्र, यहाँ चाखलाग्दो कुरा के छ भने यहुदीहरू तलका अर्थात संसारका थिए, तर ख्रिष्ट माथिका वा स्वर्गीय बाटाको हुनुहुन्थ्यो। 24 पदमा भनिएको छ, मैले तिमीहरूलाई भने तिमीहरू आफ्ना पापमा मर्नेछौ, किनभने म उही हुँ भनेर तिमीहरूले विश्वास गरेनौ भने आफ्ना पापमै मर्नेछौ। मानिस मर्छन् किनभने तिनीहरू पापीहरू हुन्। त्यो चाहिँ पापको स्वाभाविक परिणाम हो। तिमीहरूले म उही हुँ भनेर विश्वास गरेनौ भने आफ्ना पापमा मर्नेछौ। कि कुनै व्यक्ति आफ्नो मृत्यु समयमा उद्धार पाउनेछ त, वा अन्तिम मृत्युको घड़ीमा उद्धार पाउन सक्छ? निश्चय नै, यदि उसले उहाँलाई आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा ग्रहण गर्छ भने। तर कुनै व्यक्तिले ख्रिष्टलाई अटेरी भई अति नै लामो समयसम्म इन्कार गर्न सक्छ जसरी यहुदीहरूले गरेथे। त्यहाँ त्यो समय आउनेछ जबकि तिनले ख्रिष्टलाई इन्कार गरेको धेरै लामो समय भएकोले गर्दा वा धेरै ढिलो भएकोले गर्दा त्यसपछि उहाँलाई ग्रहण गर्न कहिले चाहँदैनन् र पापैमा मर्छन्। मित्र, आज हाम्रो जीवनको दशा कस्तो छ? 25 पदमा भनिएको छ, तिनीहरूले उहाँलाई सोधे, तिमी को हौ त? येशूले तिनीहरूलाई भन्नुभयो, म उही हुँ जो मैले तिमीहरूलाई शुरूदेखि नै भन्दैछु। यही यहुदीहरूले कति पनि थाहा पाएनन् कि उहाँ सेविकाई सेवा उहाँको के थियो, उहाँको काम के थियो, न तिनीहरूले उहाँलाई जानेथे। तिनीहरूले भने, तिम्रो पिता कहाँ छन्? के उनी आफैले आफैलाई मानेछन्? तिमी को हौ त? येशूले तिनीहरूलाई उत्तर दिनुभयो, म बिल्कुलै उही हुँ जो म तिमीहरूलाई पहिलेदेखि नै भन्दै पनि छु। उहाँले सधैँ निरन्तर दावी गर्नुहुन्छ कि उहाँ मसीहा संसारको उद्धारकर्ता हुनुहुन्छ। 26 पदमा भनिएको छ, मैले तिमीहरूका विषयमा भन्नु र न्याय गर्नु धेरै नै छ, तर मलाई पठाउनुहुने सत्य हुनुहुन्छ र उहाँबाट मैले जे सुने तिनै कुरा म तिमीहरूलाई भन्दछु, तिनै कुरा म संसारलाई भन्दछु। हाम्रा प्रभुले यो कुरा सधैँ कायम राख्नुभयो, जे काम पिताले उहाँलाई गर्न जे कुरा भन्नलाई चाहनु हुन्थ्यो त्यही उहाँ गरिरहनु भएको थियो र त्यही कुरा उहाँले बोलिरहनु भएको थियो। उहाँले दावी गर्नुभयो, परमेश्वर पिताले उहाँलाई पठाउनुभयो र उहाँ पिताको इच्छाको पालना गरिरहनु भएको थियो। उहाँले आफ्नो स्वयंको दिमाग वा आफ्नै दिमाग र बुद्धिको कति पनि प्रयोग गर्नु भएन। मित्र, यो विशेष गरी हामी प्रचारकको निम्ति उदाहरण हो। हामीले आफ्नै बुद्धि र ज्ञान बाटोको सन्देश भन्दा परमेश्वरको वचन दिनुपर्दछ। 27 पदमा भनिएको छ, पिताको विषयमा उहाँले भन्नुभएको हो भनी तिनीहरूले बुझेनन्। हेर्नुहोस्, तिनीहरूले बुझेनन्। तिनीहरूले बिल्कुलै सम्पूर्ण विषयको चुकाए वा पूरै विषयको समात्न असफल रहे। तिनीहरू पृथ्वीका हुन् र तिनीहरूले स्वर्गीय कुराको बुझ्दैन। 28 पदमा भनिएको छ, 28 पदमा यसकारण येशूले भन्नुभयो, जब तिमीहरूले मानिसको पुत्रलाई माथि उचाल्नेछौ म उही हुँ भनी तिमीहरूले थाहा पाउनेछौ र म आफ्नै अधिकारमा केही गर्दिन तर पिताले सिकाउनु भएका कुराहरू बोल्दछु भनी जान्नेछौ। यहाँ प्रभु येशू तिनीहरूद्वारा आफ्नो कृषिकरणको साथै उहाँको सम्पूर्ण विश्वमाथि अधिपत्यको उल्लेख गरिरहनु भएको छ जुन आउनलाई बाँकी नै छ। येशूको मृत्यु र पुनरुत्थान पछि धेरै धार्मिक अगुवाहरूले विश्वास गरे। हामीलाई प्रेरितको पुस्तकमा यरूशलेमका थुप्रै पुजारीहरूले विश्वास गरेको बताइएको छ। त्यही नै यहाँ उहाँ तिनीहरूलाई भनिरहनु भएको छ। त्यसपछिबाट तिनीहरूले थाहा पाउनेछन् कि उहाँ नै त्यो एक हुनुहुन्छ जो आफ्नो बारेमा दावी गर्नुहुन्छ। यो उद्धार गर्ने ख्रिष्टको मृत्यु हो, जसले उहाँको व्याख्या गर्दछ कि उहाँ किन आउनुभयो, उहाँ को हुनुहुन्छ। मित्र, उहाँ को हुनुहुन्छ भन्ने कुरामा उहाँलाई वास्तवमा कसैले जान्दैनन् जबसम्म उहाँले क्रूसमा के गर्नुभएको छ भन्ने कुरा कसैले जान्दैनन्। 29 र 30 पदमा भनिएको छ, मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, उहाँले मलाई एक्लै छोड्नु भएको छैन, किनभने म सधैँ उहाँलाई प्रसन्न तुल्याउने काम गर्दछु। उहाँले यी कुरा बोल्नुहुँदा धेरैले उहाँमाथि विश्वास गरे। मित्र, हाम्रो प्रभुले कुनै दिन कुनै पनि काम कुनै अफसोस वा पछुतो सहित सक्नु भएन। उहाँले सधैँ ती कामहरू गर्नुभयो जुन परमेश्वरको निम्ति प्रसन्नका थिए वा परमेश्वरको निम्ति मन पर्ने कुराहरू थिए। उहाँले यो पर्याप्त रूपमा स्पष्ट पारिरहनु भएको छ कि उहाँ आफ्नो पिताको इच्छा पूरा गर्न आउनुभयो। उहाँ आफ्नो पिताको इच्छा अनुसार हिँड्नुभयो, इच्छा अनुसार काम गर्नुभयो, इच्छा अनुसार बोल्नुभयो। तर आज हामी विश्वासी एक ख्रिष्टमा परमेश्वरको सन्तान भएकोले गर्दा हाम्रो जीवन ढाँचा कस्तो छ, हाम्रो काम वचन कस्तो छ, हाम्रो मनसाय कस्तो छ, के परमेश्वरलाई खुशी तुल्याउने खालको छ कि सोधौं।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98 4735 679 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।